यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। अछाम, बाजुरा र डोटीमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनाका लागि अछाममा कार्यालय स्थापना। साधन स्रोतले भ्याएसम्म सरकारले भूकम्प पीड़ितलाई सहयोग गर्ने, गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। सुनसरीको इटहरी उपमहानगरपालिकामा सम्झौता सकिनु, 6 महिना अघि नै बस पार्कको निर्माण सम्पन्न। र रूसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 20 जनाको मृत्यु। अब समाचार विस्तारमा। 115 अन्तर्राष्ट्रिय महिला दिवस सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन्। अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले महिलाका अधिकार रक्षाका निम्ति संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपसभामुख इन्दिरा राणाले महिलाको सवालमा संविधानमा व्यवस्था गरिएको अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले महिलाका सवालमा कानून बनाउने भन्दा पनि कार्यान्वयन चुनौतीपूर्ण बनेको बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको मानवाधिकार रक्षाका निम्ति सक्रियताका साथ आयोगले काम गरिरहेको बताउनुभयो। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिलाको नेतृत्व विकासका लागि राजनीतिक दलहरूले स्थानीय तहदेखि नै महिलालाई निर्णायक भूमिका दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रतिनिधि सभा महिला तथा सामाजिक समितिका सभापति किरण कुमार शाहले महिला अधिकार सुनिश्चित नभएसम्म उनीहरू विभेदको शिकार भइरहने विचार व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाली कंग्रेस केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनु भएको छ। सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै होइन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो। पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बनाइएका कानून कार्यान्वयन गर्दै राज्य र पार्टीका हरेक तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्न लाग्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले अधिकार समानता र सशक्तिकरणमा नेपालमा धेरै काम भए पनि त्यो पर्याप्त नभएको बताउनुभयो। यसैगरी अन्तर्राष्ट्रिय महिला श्रमिक महिला दिवसका अवसरमा विभिन्न राजनीतिक पार्टी निकट संघ संगठनद्वारा आज आयोजित अन्तर्क्रियामा विभिन्न राजनीतिक दलका नेतृहरूले महिलाको सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक अधिकारलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ। राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली बीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सुनसरीको इटहरी उपमहानगरपालिकामा बस पार्क सम्झौताको समयभन्दा 6 महिना अघि नै निर्माण कार्य सम्पन्न भएको छ। उपमहानगरपालिकाको वडा नम्बर 9 स्थित बस पार्क क्षेत्रमा 3 तले टर्मिनल भवन सहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले जानकारी दिनुभयो। देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा 1 बिघा क्षेत्रफलमा फैलिएको बस पार्कमा 9 करोड़ 48 लाख रूपियाँको लागतमा सुविधा सम्पन्न 3 तले टर्मिनल भवन निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ। गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनस्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालयको आज उद्घाटन गर्दै वहाँले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्प पीड़ितलाई सहयोग गरिरहेको बताउनुभयो। गत वर्षको कार्तिकमा गएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको एकाईले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउनेछ। भूकम्पबाट क्षति भएका अछामको बान्नीगढ़ी, जयगढ़ गाउँपालिका वडा नम्बर 3 र 4का 4 जना लाभग्राहीलाई आवास पुनर्निर्माण अन्तर्गत पहिलो किस्ता बाफत प्रति घर 50,000 रूपियाँ प्रदान गरिएको छ। आज नेपाल प्रेस युनियनले डोटीमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन प्रवर्धन सँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। आज पोखरामा आयोजित एक कार्यक्रममा उहाँले सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताका लागि सरकारले अध्यादेश मार्फत 6 कानून ल्याएको जानकारी दिनुभयो। सेवा प्रवाहलाई छिटो छरितो बनाउन कतिपय कानूनहरू समस्याका रूपमा रहेकोले मन्त्री गुरूङले ती समस्याको समाधानका लागि विभिन्न 12 कानून ल्याउने तयारीमा सरकार लागेको जानकारी दिनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। आज बिर्ता मोडमा आयोजित स्वदेशदेखि विदेशसम्म विषय कोशी प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा उहाँले लगानी मैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा जान समय नलाग्ने धारणा राख्नुभयो। नेता कोइरालाले देश विकासका लागि विदेशमा सिकेका सीप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। रौतहटको गरूडा नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु सबै राजनीतिक दलको दायित्व भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रूसी आक्रमणमा परे पूर्वी युक्रेनमा कम्तीमा 20 मृत्यु भएको छ। रूसले गैराती युक्रेनका विभिन्न शहरहरूमा 31 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार गर्दा 8 आवासीय भवन र प्रशासनिक भवन ध्वस्त भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध र शुल्क बढ़ाउने धम्की दिएका बेला रूसले युक्रेनमा रातभर हवाई आक्रमण गरेको हो। केही दिन अघि राष्ट्रपति वलोदिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो। म्यानमारको जुन्टा सरकारले डिसेम्बर वा अर्को वर्षको जनवरीसम्ममा निर्वाचन हुने घोषणा गरेको छ। हिजो बेलारूसको राजकीय भ्रमणका क्रममा जुन्टा प्रमुख जनरल मिन आङ ह्लाइङले मतदान स्वतन्त्र र निष्पक्ष हुने भन्दै 53 राजनैतिक दलले भाग लिनका लागि आफ्नो सूची बुझाएको बताउनुभयो। 2020 चुनावमा धाँधली भएको दावी गर्दै नोबेल पुरस्कार विजेता आङ सान सुकीको नेशनल लीग फर डेमोक्रेसी एनएलडीले जितेको निर्वाचित सत्तालाई जुन्टा सरकारले कु मार्फत नेतृत्वको जिम्मेवारी लिएको थियो। म्यानमारमा जुन्टा सरकारले नयाँ चुनावको योजनामा पटक पटक ढिलाइ गरेकोले सरकारका आलोचकहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको निर्माणको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। आयोजना सँगै ग्रुप, विशाल ग्रुप र ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको प्रवर्धनमा निजी क्षेत्रकै ठूलो आयोजनाको रूपमा लगानी जुटेको हो। कालीगण्डकी गर्ज हाइड्रो पावरले मुस्ताङ तथा म्याग्दी जिल्लालाई समेटेर आयोजना निर्माण गर्नेछ। आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा 6 बैंकले लगानी गर्ने समझदारी भएको छ। आयोजनाको कुल लागत 39.50 करोड़ 24 लाख बराबर रहेको छ। परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीकरणमा सहभागी बैंकहरूले परियोजना लागतको 75% लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। बाँकी 25% रकम कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ। आयोजनाबाट सन् 2029 भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने योजना रहेको लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले बताउनुभयो। ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले फागुन 27 गतेदेखि प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। औषधि उद्योग क्षेत्रकै पहिलो कम्पनीको रूपमा ओ मेगाश्री फार्मास्युटिकल्सले आईपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी पुँजी 60 करोड़ रूपियाँ बराबरको 30% लिहुन आउने 18 करोड़ रूपियाँ बराबरका 18 लाख इत्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। त्यसमध्ये 10% लिहुन आउने 1,80,000 किता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकिएको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि 14,76,000 किता साधारण शेयर निष्कासन गर्न लागेको हो। बाँके जिल्लाको खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसार पसार हुँदा स्थानीय किसानहरू मर्कामा परेका छन्। जिल्लाका सुइया, खडैचा, जमुनाहा, शिवपुरी लगायत नाकाबाट कम गुणस्तरीय भारतीय दूध आयात भएर सस्तो मूल्यमा बिक्री वितरण हुँदा स्थानीय किसानहरू मर्कामा परेका हुन्। दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य इन्द्र प्रसाद लुइटेलले खुला सीमा क्षेत्रबाट दैनिक 1,000 लिटर दूध अवैध रूपमा आयात भएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गर्नुभयो। भोजपुरको टेम्के मयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलतासँगै आत्मनिर्भर बनाउन सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पालिकाले महिलालाई सिप प्रदान गरेर अचार बनाउने, ढाका कपड़ा बुनाई गर्ने, सिलाई कटाई, महिला लक्षित बेमौसमी तरकारी खेती लगायत सिपमूलक कार्यक्रम सञ्चालन गरेर आवश्यक सिप प्रदान गर्दै आएको छ। महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमा देवी राईले जानकारी दिनुभयो। महिलालाई आवश्यकताका आधारमा सिप प्रदान गरिएको र लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रम समेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो। सूचना तथा प्रविधि क्षेत्रका विभिन्न कम्पनीहरूको सहभागितामा आईटी फेयर 2025 काठमाडौँमा आयोजना भएको छ। डियर वाक इन्स्टिच्युट अफ टेक्नोलोजीले विभिन्न 29 कम्पनीको सहभागितामा आईटी फेयर आयोजना गरेको हो। काठमाडौँको सिफलमा रहेको डियर वाक कलेजले काठमाडौँका विभिन्न कलेजमा आईटी अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै आईटी फेयर आयोजना गरेको हो। फेयरमा आईटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीहरू सहभागी रहेका छन्।
अब खेल समाचार रमेश टमट्टाबाट।
एपीएफले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कपको उपाधि जितेको छ। इलामको ठूलो टुडी खेल मैदानमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ 2-1 विजयी भएको हो। एपीएफ दोस्रो सेमी फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो। आर्मीले भने आयोजक ओएसिस क्लबलाई हराउँदै एपीएफ संघको भेट पक्का गरेको थियो। उपाधिसँगै एपीएफले 4,00,000 रूपैयाँ प्राप्त गरेको छ भने आर्मीले 2,00,000 रूपैयाँ पुरस्कार प्राप्त गरेको छ। एफसी खुमलटारलाई पराजित गर्दै चर्च बोइज युनाइटेडले एन्फा U16 युथ लीगको उपाधि जितेको छ। सादो बाटो स्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा चर्च बोइज 3-0 विजयी भएको हो। यो सँगै चर्च बोइज लीग च्याम्पियन बनेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिकामा खोखो लीग प्रतियोगिता हुने भएको छ। आगामी चैत्र 23-30 आयोजना हुने लीग चरणको खेलमा देशभरिका 6 टीमका खेलाड़ी सहभागी हुनेछन्। प्रतियोगिता नेपाल खोखो संघको आयोजनामा र लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा सञ्चालन हुने भएको छ। खोखो खेलको टीममा अन्तर्राष्ट्रिय 1, राष्ट्रिय 2, प्रदेशका 3 र जिल्ला स्तरका 6 खेलाड़ी सहभागी हुने नेपाल खोखो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो। दाङको लमहीमा आइतबारदेखि शुरू हुने प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा फागुन 25 शुरू हुने प्रधानमन्त्री कप पुरूष तर्फको खेलमा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाड़ी आउने खबरले दाङका खेलाड़ी तथा क्रिकेट खेल प्रेमीहरू उत्साही बनेका त्यहाँबाट हाम्रा संवाददाता किरण शाहले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भागमा आंशिक बदली रहे कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अछाम, बाजुरा र डोटीमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनाका लागि अछाममा कार्यालय स्थापना। साधन स्रोतले भ्याएसम्म सरकारले भूकम्प पीड़ितलाई सहयोग गर्ने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। सुनसरीको इटहरी उपमहानगरपालिकामा सम्झौता सकिनु 6 महिना अघि नै बस पार्कको निर्माण सम्पन्न। र रूसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 20 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।